أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله، الحمد حقه كما يستحقه حمدا دائما كثيرا. وأعوذ به من شر نفسي، إن النفس لأمارة بالسوء إلا ما رحم ربي. وأعوذ به من شر الشيطان الذي يزيدني ذنبا إلى ذنبي. واحترز من كل جبار فاجر وسلطان جائر وعدو قاهر. اللهم اجعلني من جندك، فإن جندك هم الغالبون. واجعلني من حزبك، فإن حزبك هم المفلحون. واجعلني من أوليائك، فإن أولياءك لا خوف عليهم ولا هم يحزنون. ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين، رحمة للعالمين، خاتم النبيين، أبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين، سيما بقية الله في الأرضين أجل الله في فرجه. أما بعد، فقد قال الله في كتابه المجيد: يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. قرآن مجيد میں ارشاد ہو رہا ہے: اے ایمان لانے والو، تقوی اختیار کرو اور صادقین کے ساتھ ہو جاؤ. کونو مع الصادقین، صادقین کے ساتھ ہونے کے لیے ہم نے اس خمسے کا جو موضوع منتخب کیا وہ زندگی حسینی ہے. آج اس خمسے کی چوتھی مجلس. اب تک جو ہم نے بیان کیا وہ یہ کہ اس دنیا میں جینے کے بہت سارے انداز ہیں، بہت سارے طرز زندگی ہیں. کوئی کسی طرح جیتا ہے، کوئی کسی طرح زندگی گزارتا ہے. لیکن وہ لوگ کہ جو رسول کو مانتے ہیں، جو اہل بیت رسول کو مانتے ہیں، جو محبت اہل بیت کو دل میں رکھتے ہیں، جو امامت اور ولایت کے قائل ہیں، جو اس فرش عزا پر آ کر غم حسین میں آنسو بہاتے ہیں، ان کی زندگی کا انداز کیا ہونا چاہیے، ان کا لائف اسٹائل کیسا ہونا چاہیے. ہم نے اب تک اس پر کچھ گفتگو کی. ظاہر ہے کہ یہ بہت وسیع موضوع ہے، بہت وسیع موضوع ہے، اور اس پر بہت تفصیل سے بحث ہو سکتی ہے. لیکن کیونکہ دن کم ہیں، اس لیے ہم نے بہت مختصر آپ کے سامنے چیزوں کو بیان کیا. آج شب جمعہ ہے، شب برکت و فضیلت، شب رحمت، شب مغفرت. جمعہ کا دن منسوب ہے زمانے کے امام سے، اور یہ امام اپنے جد کے ساتھ بڑی مناسبت رکھتا ہے. آپ کا تعلق اپنے جد سے بہت زیادہ ہے. علماء نے اس تعلق کو بہت ساری صورتوں میں بیان کیا ہے. میں چند صورتیں آپ کے سامنے بیان کرتا ہوں. حسین آغاز ہے تو مہدی انجام ہے. جو تحریک سید الشہداء نے 61 ہجری میں کربلا میں شروع کی تھی، اس تحریک کو انجام تک پہنچانے والا مہدی ہے. عزیزو، حسین نے یہ مصیبت، یہ غم، یہ مشکلات، یہ مصائب، اگر میں یہ کہوں کہ وہ سب کچھ جو کہ اس دور میں ہو رہا تھا دین کے ساتھ، اسلام کے ساتھ، जो कुछ दीन का मसला, दीन का बिगाड़ जो अमीर शाम की या बनु उमैया की सूरत में दीन में पैदा हो रहा था, अगर ये कुर्बानी न दी जाती तो जिस तरह दीगर अदियान में तहरीफ हो गई, उसी तरह से ये दीन इस्लाम भी अपनी असल सूरत में बाकी न रहता। बात इससे आगे बढ़कर है, दीन को बचाना भी था और दीन को अपने कमाल तक ले जाना था। सिर्फ ये नहीं, सिर्फ सिर्फ दीन को महफूज करना नहीं, दीन को महफूज करना था। हुसैन ने अपनी कुर्बानी देकर हक और बातिल के दरमियान लकीर खींच दी और हक को परवाज के लिए पर अता किए, हक को अब बातिल को रोक दिया और हक को कहा अब परवाज करो। किस तरह से? अजीजों, मैं बहुत खुलासा, हर चीज को खुदा ने इसलिए खल्क किया है कि वो अपने कमाल पर पहुंचे, हर चीज को, और हर चीज का कमाल मुख्तलिफ है और हर मखलूक का कमाल इस इंसान के लिए है और इस इंसान का कमाल यह है कि वो अपने परवरदिगार से जाकर मिल जाए। ये एक इनफरादी कमाल है। इज्तमाई कमाल क्या है? इज्तमाई कमाल यह है कि मुआशरा, ये इंसानियत अपने कमाल पर पहुंच जाए। इंसानियत का कमाल क्या है? एक मुआशरा, अभी अगर हम चंद सवाल आपसे करेंगे आप बिल्कुल बात वाजे हो जाएगी। आपसे पूछा जाए कि एक बेहतरीन मुआशरा कौन सा है, आप ये कहेंगे कि जहां पर अदल व इंसाफ हो, जहां पर करप्शन ना हो, जहां पर सबको अमनियत मिले। इस शहर में तो खास तौर पे इन हालात में बैठकर हम सबसे पहली चीज कहेंगे कि अमन अमान हो। एक आइडियल माशरा, एक बागामल माशरा क्या होगा? ये कि अमन अमान हो, सबको रोजगार मिले, सबको इंसाफ मिले, सबको अदल मिले, किसी के साथ जुल्म और ज्यादती ना हो, और इसी तरह की बहुत सारी चीजें। इस दुनिया की खिलकत का मकसद ये था कि ये दुनिया, ये माशरा, ये इंसानियत अपने इस कमाल पर पहुंच जाए, और आज तक ये कमाल इस मुआशरे को हासिल नहीं हुआ है। आदम से लेकर खातम तक हर नबी ने इस मकसद की, इस हदफ की कोशिश की है, जद्दोजहद की है, सब ने हिदायत का फरीजा अंजाम दिया है, सब ने दिया है, लेकिन आज तक ऐसा मुआशरा कि जहां पर किसी जगह, किसी मकाम पर, किसी गली, किसी कूचे में किसी के साथ ज्यादती ना हो, पूरी तारीख उठा लीजिए, कहीं ऐसा नहीं हो सका। ऐसा अभी तक इस जमीन पर नहीं हो सका। ये दुनिया खुदा ने इसलिए बनाई थी, दुनिया इसलिए बनाई थी कि वो अपने कमाल पर पहुंचे, जिस तरह से इंसान को इसलिए बनाया कि वो अपने कमाल पर पहुंचे। वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, हमने इस इंसान को, जिन को इसलिए पैदा किया कि वो हमारी इबादत करें, इस उबूदियत के जरिए से कमाल पर पहुंचे हैं। हमने कहा कि हुसैन अबा अब्दुल्ला है, पहली मजलिस अगर आपको याद हो, कि इस कमाल तक पहुंचाने का जरिया हुसैन है। अबा अब के माना तरबियत करने वाले के हैं, खुदा तक पहुंचाने का मुरब्बी है हुसैन, और हुसैन ने इस मुआशरे को कमाल तक पहुंचाने की बुनियाद रखी है, और इसको अंजाम तक हुसैन का फर्जंद मेहदी पहुंचाएगा। बस कितना बड़ा ताल्लुक है, कितना बड़ा ताल्लुक है सैयदुश्शोहदा और इमाम के दरमियान। इसीलिए कहा कि अल महदी मिन वल्दिल हुसैन, नस्ल हुसैन से हैं इमाम महदी। ऐसा ही है। एक और ताल्लुक, सैयदुश्शोहदा ने क्याम किया, कहा कि उस दौर में क्या हो रहा है, क्या हो रहा था, इन सुन्नत कद उमीतत व इन बिदअत कद उहयत। सुन्नतें मुर्दा हो रही थी और बिदअतें जिंदा हो रही थी। सुन्नत रसूल के खिलाफ हो रहा था वो मुलुकियत जिसको रसूल खुदा ने खत्म किया था, मुलुकियत जिंदा हो रही थी। वो अकदार जिसको रसूल खुदा ने जिंदा किया था, कबीलों के तासुब को खत्म किया था, हर एक को उसके हुकूक दिए थे, वो दोबारा से अपना सर उठा रहे थे। अकदार मुर्दा हो रही थी। इसीलिए सैयदुश्शोहदा ने कहा कि सुन्नतें मुर्दा हो रही हैं और बिदअतें जिंदा हो रही हैं। आखिरी इमाम भी ये कहते हैं कि अना मुहये सुन्ना वल किताब, मैं किताब और सुन्नत को जिंदा करने वाला हूं। जिस तरह सैयदुश्शोहदा ने सुन्नत को खत्म करने वालों के खिलाफ कायम किया, इसी तरह से आखिरी इमाम भी ये कहता है कि मैं सुन्नतों को जिंदा करूंगा, मैं किताब खुदा को जिंदा करूंगा। जब आप जहूर करेंगे काबा में, आपका जहूर होगा काबा से अपनी पुश्त लगाए हुए, जो जुमला कहेंगे वो ये कहेंगे, अपना तारुफ अपने जद की मजलूमियत से कराएंगे, या अहलल आलम, ऐ दुनिया वालों मैं कौन हूं मुझे पहचानो। इन्ना जद्दी अल हुसैन अल्लज़ी क़तलूहु अतशानन, मुझे पहचानो, मैं वो हूं जिसका जद हुसैन प्यासा कत्ल कर दिया गया। वक़राऊहु उरियानन, वो मजलूम है जो बेगोर कफन जमीन करबला पर पड़ा रहा और उसको दफनाने वाला कोई नहीं। इस तरह से अपना तारुफ कराएंगे। अरे इस जमाने के इमाम का ताल्लुक यह है कि ये सुबह शाम अपने जद पर गिरिया करता है। वल अंदुबन्न का सबाहन व मसान, सुबह शाम सैयदुश्शोहदा के गम में गिरिया करते हैं जमाने के। अजी तो बहुत सारे लोगों की ख्वाहिश है कि अपने इमाम की ज्यारत करें, बहुत सारे लोग, हम सब चाहते हैं, हमारी आरजू है। जाहिर है कि एक आशिक की सबसे बड़ी आरजू ये होती है कि माशूक का दीदार करे। हम किसके आशिक हैं, अपने मौला के, अपने खुदा के आशिक हैं, उस खुदा का नुमाइंदा जमाने का इमाम है, हमारी भी आरजू है। बहुत सारे लोगों ने ज्यारत की है। एक शख्स है हुसैन कश्शाफ, हुसैन कफ्फाश, जाहिरन कफ्फाश है, इसका नाम तो जूतों का काम करने वाला है, जाहिरन इसके नाम से लगता है। अक्सर लोगों ने अपनी पूरी जिंदगी में, जो ज्यारतें करने वालों के एक लिस्ट है उसमें अक्सर लोगों ने जिंदगी में एक दफा ज्यारत की, एक दफा। ये वो शख्स है कि जो हर हफ्ते इमाम की ज्यारत करता था। लोगों ने इससे पूछा कि तूने क्या किया है, तूने ये सआदत तुझे कैसे नसीब हुई। कहा कि मैं काफी अरसे से बड़ी शदीद आरजू थी, बहुत ज्यादा मेरा दिल चाहता था कि मैं जमाने के इमाम की ज्यारत करूं, रोता था, गिरिया करता था। कहा एक साल बीत गया, मैं इसी आरजू और गम की शिद्दत में मेरा गुजरा और मेरी ख्वाहिश बढ़ती गई। एक दिन मैंने ख्वाब में खातमुन नबीन हजरत मोहम्मद मुस्तफा से, उनकी ज्यारत की। उन्होंने मुझसे सवाल किया कि मेरे बेटे महदी का दीदार करना चाहते हो, कहा कि हाँ। कहा कि एक काम करो, और वो काम यह है कि सुबह और शाम को मेहदी के जद हुसैन पर गिरिया करो रोजाना, तुम्हें ज्यारत नसीब होगी। कहा कि मैंने ये अमल शुरू किया और एक साल तक ये काम करता रहा, एक साल के बाद मुझे ये शरफ महसूस, मुझे ये शरफ मिला है कि मैं हर हफ्ते अपने मौला की ज्यारत करता हूं। बस ये कुर्बत, ये ताल्लुक जमाने का इमाम का अपने जद के साथ मौजूद है, बहुत ज्यादा ताल्लुक है। इमाम हुसैन के इंतजार करने वालों के तीन गुरोह थे। एक गुरोह वो था कि जिसने इमाम को बुलाया और इमाम का साथ दिया। एक गुरोह वो था कि जिसने इमाम को बुलाया और जब इमाम ने पुकारा तो वो घरों में बैठ गए। तीसरा गुरोह वो था कि जिसने इमाम को बुलाया, इमाम को दावत दी, न सिर्फ ये कि इमाम का साथ नहीं दिया बल्कि इमाम के मद्दे मुकाबिल फौज शाम में शामिल हो गए। इमाम के चाहने वाले थे, इमाम के मानने वाले थे, इमाम का इंतजार करने वाले थे, लेकिन क्या हुआ, इमाम के मद्दे मुकाबिल आ गए। मैं बाज रिवायत पढ़ता था कि बहुत सारे लोग जमाने के इमाम के मानने वाले ऐसे होंगे जो रोज़ो शब इमाम के जहूर की दुआएं करते होंगे, और जब इमाम जहूर करेंगे तो आपकी मुखालफत करेंगे। मुझे हैरत होती थी कि कैसे होगा, लेकिन जब से तारीख़ करबला पड़ी है ये यकीन हो गया कि ऐसा होता है, क्योंकि हुसैन के साथ भी ऐसे ही हुआ कि बुलाया और न सिर्फ ये कि हुसैन का साथ नहीं दिया बल्कि हुसैन के कत्ल पर आमादा हो गए, मुखालिफ हो गए। बस हमने ये सिलसिला जो शुरू किया, हम चाहते हैं कि हम पहले गुरुओं में शामिल, पहले गुरुओं में जो इमाम का इंतजार ऐसे करें कि जब इमाम आए तो मुश्किलात को देखकर हम फरार ना कर जाएं, इमाम को तन्हा ना छोड़ दें। अजीजो, हुसैन ने इतनी मुसीबत, इतनी परेशानियां, इतनी अजियतें, इतने मसाइल इसलिए बर्दाश्त किए थे कि फिर कोई हुसैन तन्हा ना रह जाए। फिर हुसैन का फर्जंद हल मिन नासिरिन यंसुरनी की सदा न लगाए, मैदान में खड़ा हुआ है तन्हा और हल मिन नासिरिन यंसुरनी, है कोई मेरी मदद करने वाला। बस हम अगर हुसैनी बनना चाहते हैं, हम हुसैनी बनना चाहते हैं, तो फिर हमें बहुत कुछ करना पड़ेगा। हमें उस रास्ते पर चलना पड़ेगा कि जिस रास्ते पर चल के, मुश्किल है रास्ता, मुश्किल है रास्ता, आसान नहीं है, लेकिन इस रास्ते पर चलकर हमें वो सआदत मिलेगी जो करबला वालों को मिली, जो उन 72 को नसीब हुई। अजीजों, करबला एक दर्स भी है और एक इबरत भी है। बहुत सारे लोग ऐसे थे जो कि इमाम हुसैन का साथ देना चाहते थे, मानने वाले थे, उनकी जिंदगी का कीमती तरीन वक्त था। अजीजों, ये कीमती वक्त, ये क्वालिटी टाइम हर एक की जिंदगी में आता है। 61 हिजरी में कुछ लोगों की जिंदगी में आया, उबैदुल्ला इब्ने हुर्र जौफी एक शख्स है जो कूफे से निकल के इसलिए जा रहा है कि उसने देख ली, कूफे की कैफियत देख ली कि लोग इमाम की हिमायत में नहीं बल्कि मुखालफत में तैयार हो रहे हैं, अपने खानदान के साथ कूफे से फरार कर रहा है। रास्ते में एक ऐसे मकाम पर पड़ाव डालता है कि जहां पर आकर इमाम भी अपना पड़ाव डालते हैं। इमाम اپنے قاصد کو بھیجتے ہیں کہ بیت اللہ سے کہو کہ ہمارے پاس آئے، سمجھ جاتا ہے کہ امام کیوں بلا رہے ہیں، نہیں جاتا. امام خود عبید اللہ ابن حر جوفی کے خیمے میں آتے ہیں، کہتے ہیں عبید اللہ کیا ہمارا ساتھ نہیں دو گے؟ کہتے ہیں مولا مجھے اپنے بچوں سے بہت محبت ہے، میں نہیں چاہتا کہ یہ یتیم ہو جائیں. یہ دیکھ رہا ہے کہ حسین اپنے بچوں کے ساتھ جا رہے ہیں، حسین کے بچے یتیم ہو جائیں، میرے بچے یتیم نہ ہوں، یہ کیسی محبت ہے؟ ہم بھی کہیں خالی خولی محبت کے دعویدار تو نہیں ہیں؟ اس تاریخ کربلا سے ہمیں عبرت لینی ہوگی، عبرت لینی ہوگی. ہم سمجھتے ہیں کہ خالی خولی ہم محبت کے دعوے کریں اور اس سے بڑھ کر ہم یہ سوچتے ہیں کہ یہ جو ہم نظر و نیاز، یہ ہدیے، ہم یہ سب کچھ، یہ ہمارے لیے کافی ہیں. یہ واقعہ پورا کرتا ہوں، دیکھیں ہم کہاں کھڑے ہیں. مولا جانے لگے، مولا کو روکتے ہیں، مولا میں آپ کا ماننے والا ہوں، محبت رکھتا ہوں، میں چاہتا ہوں آپ کی خدمت میں ایک ایسا ہدیہ پیش کروں جو بے نظیر ہے. وہ میرا گھوڑا ہے اور اس کی صفت یہ ہے کہ اگر کوئی دشمن اس کو پانا چاہے تو پا نہیں سکتا، اور اگر یہ کسی دشمن کو پانا چاہے تو جب تک پا نہ لے چھوڑتا نہیں ہے، بہت تیز رفتار ہے. یہ چاہتا ہوں آپ کی خدمت میں پیش کروں. ہم بھی کیا کرتے ہیں، یہ جو نظر و نیاز کرتے ہیں، ہم چاہتے ہیں کہ ہم مومنوں کو، غریبوں کو ہم کھانا کھلائیں اور ان ہستیوں کے نام پر کھلائیں. یہی نیت ہوتی ہے نا ہماری کہ ان ہستیوں کے نام پہ، تاکہ یہ خوش ہو جائیں. غریبوں کو کھانا کھلائیں گے، مومنوں کی دعوت کریں گے، مومنوں کو کھانا کھلائیں گے، اس سے یہ ہستیاں اور ان کا خدا خوش ہوگا. اس نے بھی ایک نظر کی، کہا کہ یہ گھوڑا میں آپ کی نظر کرتا ہوں. مولا نے جواب دیا معیار ہے ہمارے لیے. قرآن کی آیت پڑھی کہ ما یتخذ المضلین عضدا، جو گمراہ ہوتے ہیں ان کو ہم اپنا دست و بازو قرار نہیں دیتے، ان کی نظر و نیاز کو ہم قبول نہیں کرتے. یہ خالی خولی دعوے اور صرف اس پر انحصار کہ ہم یہ کر لیں گے اور کافی، ایسا نہیں ہے، ایسا نہیں ہوگا. بس ہمیں حقیقی حسینی بننا ہوگا، عبرت حاصل کرنی ہوگی اس کربلا سے، تاریخ کربلا سے. اے کاش کہ یہ کربلا بیان ہو اس منبر سے، اے کاش کربلا بیان ہو، جو کہ نہیں ہوتی ان ایام میں بھی نہیں ہوتی، جو کہ ہم اپنی زندگی کا ایک اور سال ختم کر رہے ہیں. بس حسینی زندگی کیا؟ کل ہم نے آپ کے سامنے حسینی زندگی کی خصوصیات کو بیان کرنا شروع کیا. پہلی خصوصیت بیان کی کہ خدا، ترس خدا، خوف خدا. خدا ہے تو سب کچھ ہے، خدا نہیں ہے تو کچھ بھی نہیں ہے. ہم نے خوف خدا کی کچھ خصوصیات اور چیزیں آپ کے سامنے بیان کی. خوف خدا کیسے حاصل ہو، آج تھوڑا سا ہم اس پر گفتگو کریں گے. خوف خدا حاصل ہونے کے کچھ بنیادیں ہیں، کچھ چیزیں ہیں جس سے خوف خدا حاصل ہوتا ہے. پہلی چیز یہ ہے کہ خدا کو حاضر و ناظر جانتے ہیں. خدا کو حاضر و ناظر جانتے ہیں، عقیدہ ہے، خدا کے وجود کا عقیدہ بھی ہے اور خدا کے حاضر اور ناظر ہونے کا عقیدہ بھی ہے. لیکن ایمان ہے، عقیدے اور ایمان میں بہت فرق ہے، بہت فرق ہے. ایک بہت سادہ مثال جو کہ امام خمینی رحمۃ اللہ علیہ نے اپنی کتاب چہل حدیث میں دی ہے، بہت ہی خوبصورت مثال ہے، بہت سادہ ہے، اس لیے آپ کے سامنے بیان کرتا ہوں. ہمارا عقیدہ ہے کہ مردہ مردہ ہوتا ہے، अकीदा है ना, ज़ाहिर है उसको मुर्दा कहते हैं कि मुर्दा, मुर्दा का मतलब क्या होता है? मुर्दा का मतलब ये है कि अब कुछ नहीं कर सकता, हिलजुल नहीं सकता, खड़ा नहीं हो सकता, चल फिर नहीं सकता, यही है ना। अभी रात के वक्त एक मुर्दा लाया जाए, यहाँ पर रख दिया जाए, सब यहाँ से चले जाएं, तने तनहा आप मौजूद हों, आपको कहा जाए कि रात में उसके पास ठहर जाओ, क्या होगा? जाहिर है कि हम कहेंगे नहीं भाई, मैं अकेला इस मुर्दे के पास, मैं अकेला इस मुर्दे के पास, भाई मुर्दा है, मुर्दा है वो, अगर खौफ खाना है तो किसी जिंदा के पास ठहरने से खौफ खाओ, जो तुम्हारा गला दबा देगा, तुम्हें थप्पड़ मार देगा, ये मुर्दा है बेचारा, ये तो कुछ भी नहीं कर सकता, हिल भी नहीं सकता, इसके पास रहने से क्यों खौफ ज्यादा हो रहे हो? कि इसके पास खौफ, अकीदा है, ईमान नहीं है। खुदा का अकीदा है, खुदा है, लेकिन खुदा कहाँ है? खुदा कहाँ है? खुदा आसमान पे, ऐसे ही है ना, खुदा आसमान पे, इसीलिए तो हमारा जो दिल चाहता है कर लेते हैं, गुनाह कर लेते हैं। खलीफे दोम के दौर में एक शख्स आया, दरबार लगा हुआ है, एक शख्स आया, अरब बद्दू, अमीर मोमिनीन दरबार में हाजिर हैं, बैठे हैं, आके सवाल करता है, कहता है कि ए खलीफा, मुझे बता खुदा कहाँ है, आसमान पे है, ज़मीन पे है, कहाँ है? उसको जवाब मिला कि खुदा आसमान पे है। कहने लगा शुक्र खुदा का, मैं गुनाह का तसव्वुर, मेरे जहन गुनाह करना चाहता था, लेकिन मैं डर गया कि अगर खुदा ज़मीन पर है और उसने मुझे देख लिया तो मेरे लिए तो मुश्किल हो जाएगी, क्योंकि सज़ा भी उसी, फिर वो सज़ा देगा मुझे, तो मैं डर गया, शुक्र कि खुदा आसमान पे है, अब मैं गुनाह करता हूँ। वापस आने लगा, अमीर मोमिनीन ने रोका उसको, रुक जाओ रुक जाओ, कहा कि ऐ शख्स तेरा सवाल ही सही नहीं है। देखें बाज़ औक़ात सवाल बड़े अजीब होते हैं और अक्ल और मंतिक के हिसाब से वो सवाल ही सही नहीं होते जिसमें इंसान को परेशान कर दिया जाता है। मौला कहते हैं कि इल्म लदुन्नी का मालिक है, ये हस्तियां वो हैं जिन्होंने खुदा से इल्म लिया है। कहते हैं ऐ शख्स ठहर ठहर जा, तेरा सवाल ही सही नहीं है। क्यों सवाल सही नहीं है? कहते हैं इसलिए कि इन्नल्लाह अय्यनल ऐन फला ऐनल्लाह। बहुत ही खूबसूरत जवाब है। कहते हैं कि ऐ शख्स सुन, खुदा मकान को खल्क करने वाला है, इसलिए किसी मकान में जगह नहीं पा सकता, किसी मकान में महदूद नहीं हो सकता, वो खालिक मकान है, वो जमीन और आसमान का खालिक है। ये ना पूछ के खुदा जमीन पर है या आसमान पर है, खुदा हर जगह मौजूद है, वो हर जगह हाजिर है। उसके बारे में ये सवाल ना कर कि वो जमीन पर है या आसमान पर है, वो मकान का मोहताज नहीं है, मकान और जमान उसके मोहताज हैं। इसी तरह से एक शख्स आया सैयदुश शोहदा के पास, कहने लगा कि यबना रसूलुल्लाह, मैं चाहता हूं कि गुनाह करूं, कोई रास्ता है? कहते हैं कि हाँ एक रास्ता है। खुश हो जाता है कि चलो लज्जत लेने का, मजे करने का कोई रास्ता तो मिला, खुश हो जाता है। कहते हैं वो रास्ता क्या है? कहते हैं वो रास्ता ये है कि ऐसी जगह जाकर गुनाह कर जहां खुदा ना हो। थोड़ी देर तो खुश होता है, बाद में जब सोचता है कहते हैं ऐसी जगह कौन सी है? कहते हैं तू सोच, कौन सी ऐसी जगह है जहां खुदा नहीं है? खुदा हर जगह मौजूद है, अगर खुदा हर जगह मौजूद है तो फिर गुनाह करने की कौन सी जगह है? कोई जगह नहीं है। खुदा अजीजों, खुदा को हाजिर और नाजिर समझें, خدا حاضر ہے، انی اقرب من حبل الورید، رگ گردن سے زیادہ نزدیک ہے. ہم ہر چیز کا محاسبہ کرتے ہیں، ہر چیز کو مد نظر رکھتے ہیں، لیکن وہ چیز جو کہ سب سے بڑی ہے، اللہ اکبر، اس کا تصور تک ذہن میں نہیں لاتے. ایک چوپان چرواہا گوسفن چرا رہا ہے. آج تک اندرون سندھ، اندرون پنجاب میں یہ رسم آج بھی موجود ہے کہ آپ جانور خریدیں اور ان جانوروں کو گاؤں دیہات پہ جا کے ان کو گود دے دیں، ان کو دے دیں کہ وہ چرائیں، اس کا چارے وارے کا انتظام کریں، اور ان کی اجرت یا چند گوسفند ان کے لیے مختص کر دیں کہ اتنے عرصے کے بعد یہ گوسفند میں تم سے لے لوں گا، یہ بھیڑ بکریاں تم سے لے لوں گا، اور یہ تمہاری اجرت ہوگی. یہ آج بھی ہمارے معاشرے میں مرسوم ہے، اس زمانے میں بھی یہ مرسوم تھا. ایسے ہی ایک چرواہا کسی کی امانت کو صحرا میں چرا رہا ہے. کچھ لوگ شکار کی غرض سے نکلے ہوئے ہیں، بھوک لگتی ہے، وہ آتے ہیں اس چرواہے کے پاس اور کہتے ہیں کہ ان میں سے ایک گوسفند ہمیں دے دو. وہ کہتے ہیں میں صاحب اختیار نہیں ہوں، یہ کسی اور کا کے گوسفند ہیں، کسی اور کی ملکیت ہے، میں یہ کام نہیں کر سکتا. کہتے ہیں کہ ہم تمہیں پیسے دیتے ہیں. کہتے ہیں میں مجاز نہیں ہوں، اس کو بیچنے کا مجاز ہی نہیں ہوں، میں کیسے. کہتے ہیں چلو ایک کام کرتے ہیں، تم پیسے لے لو اس کے، وہ ہمیں دے دو، تمہارا مالک تم سے پوچھے تو کہنا بھیڑیا کھا گیا. چرواہا خدا پرست ہے، خدا شناس ہے، کہتا ہے تو نے ان گوسفندوں کے مالک کا تو حساب کیا، میرے مالک کا حساب نہیں کیا، اس کو کیا جواب دوں گا، ان کے مالک کو تو جواب دے دوں گا، میرے پاس اس کے لیے کیا جواب ہوگا. خدا حاضر و ناظر ہے. ہم سمجھتے ہیں کہ ہم صاحب اختیار ہیں، ہم سمجھتے ہیں. عزیزو اپنے وجود پر نگاہ ڈالیں، آپ کتنے صاحب اختیار ہیں، کتنے صاحب اختیار ہیں. بہت سارے ارادے کرتے ہیں. میرا مولا کہتا ہے کہ میں نے اپنے ارادوں کے ٹوٹنے سے اپنے خدا کو پہچانا. کتنے ارادے کرتے ہیں اور کتنے پورے ہو پاتے ہیں. صبح نکلتے ہیں کہ جناب ہم یہ کریں گے وہ کریں گے، صبح نکلتے ہیں کہ ہم روزی کمانے جائیں گے، راستے میں کوئی حادثہ پیش آ گیا، کوئی مسئلہ ہو گیا، واپس آ گیا. ارادہ تو کیا تھا، ارادہ پورا ہو گیا. ہم سمجھتے ہیں کہ ہم اٹھتے ہیں، بیٹھتے ہیں، چلتے ہیں، پھرتے ہیں، کیا ایسا ہی ہے؟ میرا وجود، یہ میرا جسم، اس پر میرا کتنا اختیار ہے؟ ہم کہتے ہیں میں صاحب اختیار ہوں. اکثر نہیں، صاحب اختیار نہیں ہے. کتنے صاحب اختیار؟ اس وجود میں بہت سارے نظام کام کر رہے ہیں، بہت سارے نظام کام کر رہے ہیں. یہ میرا دماغ کام کر رہا ہے، یہ میرا دل کام کر رہا ہے، نظام ہاضمہ کام کر رہا ہے، پتہ نہیں سینکڑوں نظام میرے جسم کے اندر کام کر رہے ہیں تو میں چل رہا ہوں، پھر رہا ہوں. ان نظاموں کو چلانے میں میرا کیا اختیار ہے، کیا اختیار ہے؟ یہ دماغ جو پورے جسم کو حکم دے رہا ہے، پورے جسم کو چلا رہا ہے، یہاں تک کہ پیر کا انگوٹھا اس کے حکم کے بغیر، اس کے فرمان کے بغیر نہیں ہلتا. ایک رگ ہے جو پیر کے انگوٹھے تک جا رہی ہے، اس کو ہلا رہی ہے. یہ دماغ کام کرنا بند کر دے تو میں کیا کر لوں گا، کیا کر لوں گا میں؟ کچھ بھی نہیں. یہ دل جو میرے سینے میں دھڑک رہا ہے، میری زندگی کی علامت ہے، پورے خون پورے جسم میں خون صاف کر کر کے پہنچا رہا ہے کہ دل دھڑکنا بند کر دے, میں کیا کر لوں گا, اس کو دھڑکاؤں گا, دھڑکا سکتا ہوں, ابھی جو دھڑک رہا ہے اس میں میرا کیا کردار ہے, میں کیا کر رہا ہوں. اس وقت یہ دھڑکن بند ہو جائے, میں اس دنیا سے چلا گیا, میری زندگی ختم. بس کون ہے, کوئی تو ہے جو اس کو چلا رہا ہے, کسی کے ہاتھ میں تو یہ اختیار ہے کہ دل و دماغ چلتا رہے. بس وہ ہے, وہ ہے, اور میرے وجود کے رگ و پے میں ہے. ایک ایک چیز اس کی مرضی سے چل رہی ہے. بس یہ اختیار کا معاملہ اتنا سادہ نہیں ہے کہ میں کہوں کہ جی میں یہ کر رہا ہوں. جب یہ کہا ہے نا عزیزو, آج کے بعد سے جب بھی کبھی میں کہنے لگیں تو ذرا سوچئے گا یہ میں کون ہے اور میں ہوں کیا, میری حیثیت کیا ہے. اپنا وجود تو میرے ہاتھ میں نہیں ہے, دوسروں کے اوپر کیا اختیار رکھوں گا میں. خدا حاضر ہے, خدا ناظر ہے. مولا دعائے عرفہ میں بڑا خوبصورت جملہ کہتے ہیں, انی اخشاک کانی اراک, میں تجھ سے اس طرح ڈرتا ہوں جیسے تجھے دیکھ رہا ہوں, تو ہر وقت میری آنکھوں کے سامنے ہے, ایک لمحہ بھی میں تجھے بھول نہیں سکتا, تجھے فراموش نہیں کر سکتا, ہمیشہ میرے سامنے تو ہے. انی اخشاک کانی اراک, ایسے ڈرتا ہوں تجھ سے جیسے تجھ سے دیکھ رہا ہوں, تجھے دیکھ رہا ہوں, تو ہر وقت میرے سامنے. خدا ہر جگہ ہر مقام پر حاضر و ناظر ہے. ہمیشہ خدا کے حکم کی تعمیل کریں گے, انشاءاللہ گفتگو کریں گے اس پہ, کل آخری گفتگو ہے اس پر تفصیل سے گفتگو کریں گے, لیکن آج شب جمعہ ہے, امام سے منسوب ہے, اگر خدا حاضر اور ناظر ہے تو اس کی حجت بھی حاضر و ناظر ہے یا نہیں ہے. جمعے کے دن جو زیارت امام کے لیے پڑھی جاتی ہے اس میں ایک جملہ ہے, السلام علیک یا عین اللہ فی خلقہ, سلام ہو اس ذات پر جو خدا کی آنکھ ہے مخلوق کے درمیان, جہاں وجود ہوگا وہاں پر آنکھ بھی ہوگی, جہاں جہاں خدا موجود ہے وہاں اس کی حجت بھی موجود ہے. ہم کہتے ہیں حاضر امام. عزیزوں کہتے ہیں, یہ بھی وہی معاملہ ہے, عقیدہ ہے ایمان نہیں ہے. ہم امام کے ظہور کے منتظر ہیں, حضور کے منتظر نہیں ہیں. امام ہر وقت حاضر ہے, ہمیں دیکھ رہا ہے, وہ ہمارے حالات سے واقف ہے, وہ جانتا ہے کہ آج ہمارے ساتھ کیا ہوا ہے, آج میں نے کیا کیا ہے. ہفتے میں دو دفعہ ہمارے اعمال اس کی خدمت میں پیش ہوتے ہیں. امام حاضر ہے, ہر وقت ہمیں دیکھ رہا ہے. اس حضور میں مجھے کیا کرنا چاہیے, مجھے کیا کرنا چاہیے. عزیزوں بعض عرفا یہ کہتے ہیں کہ امام دن میں 100 دفعہ اپنے چاہنے والوں کو یاد کرتے ہیں. 100 دفعہ, ہم میں سے ہر ایک کو 100 دفعہ امام یاد کرتا ہے. ہم کتنی دفعہ امام کو یاد کرتے ہیں, دن نہیں, ہفتے نہیں, مہینے نہیں, شاید سال گزر جاتا ہے امام کی یاد نہیں آتی. ہفتے میں ایک دن شاید اسی لیے رکھا گیا ہے کہ اگر کسی دن نہیں تو ہفتے میں ایک دن ہی امام کو یاد کر لیا جائے. اسی لیے عرفا نے کہا کہ وہ 100 دفعہ یاد کرتا ہے आप भी 100 दफा दुरूद पढ़ें वअज्जल फरजहुम के साथ। और इमाम की याद याद करते हुए तस्बीह पढ़ें 100 दफा की, हर रोज हर रोज हर रोज, ताकि इमाम के हुजूर का एहसास हो कि इमाम हाजिर है, इमाम हाजिर है। जिस तरह से खुदा को हमने आसमानों में महदूद कर दिया, उसी तरह से बाज लोगों ने किस्से कहानियां जड़ने शुरू कर दिए। कहा कि वो जजीरे खिजरा में, वहां पर अजीब व गरीब वाकयात हुए, उन्होंने कहा इमाम का है जजीरे खिजरा, वहां महदूद कर दिया जमाने के इमाम को। आप बहजत से किसी ने सवाल किया कि जजीरे खिजरा कहाँ है, बहुत खूबसूरत जवाब दिया, कहा कि जजीरे खिजरा हर मोमिन का वो दिल है जहां इमाम रहते हैं। जजीरे खिजरा तो हमारे अंदर मौजूद है, इसको जजीरे खिजरा तो बनाएं जहां इमाम आकर रह सके। वो पाक है, तैयब है, ताहिर है, इस दिल को पाक कर लीजिए, देखें इमाम इस दिल में आते हैं या नहीं आते। वो इमाम है जो मजलूम है, रोजो शब एक जुल्म होता है गिरिया करता है, किसी के साथ नाइंसाफी होती है, बेचैन हो जाता है। हर एक का एक मकसद है, इस जात का मकसद यह है कि वो इस दुनिया को अदलो इंसाफ से भर दे। जिस तरह परिंदों को इसलिए बनाया गया है कि वो परवाज करें, अगर परिंदों को परवाज से रोक दिया जाए तो परिंदों पर क्या बीतती है, कैद कर दें, परिंदे फड़फड़ाते हैं, क्रिया करते हैं, आहोजारी करते हैं, यह हमें समझ में नहीं आता। लेकिन आपने उनको परवाज से रोक दिया, जमाने के इमाम को अगर उसके मकसद से रोक दिया जाए तो उस पर क्या बीतती होगी। लेकिन किसने रोका है, नाउज़ुबिल्लाह मिन ज़ालिक, खुदा ने, खुदा आदिल है, जुल्म नहीं करता, खुदा ने नहीं रोका, नाउज़ुबिल्लाह इमाम नहीं चाहते, नहीं, रोज़ो शब वो आरजू रखता है कि वो दुनिया में हुजूर कर जाए, वो इस जुल्म सितम को रोके, अदल इंसाफ को कायम करे। फिर मुश्किल क्या है, रुकावट क्या है, रुकावट हम और आप हैं। शेख मुफीद को एक तौकी लिखते हैं और उसमें कहते हैं काश मेरे शिया, और बीच में एक दुआ देते हैं, अजीजों ये दुआ इमाम ने दी है, वफ़क़हुमुल्लाह अला ताअते, खुदा उनको अपनी इताअत में कामयाब करे। खुदा की इताअत इतनी ज़रूरी है हमारे लिए, हमारे लिए खुदा की इताअत और इबादत से सरपेची ना कीजिएगा। अगर हम चाहते हैं कि विलायत पर कायम रहें, इमामत पर बाकी रहें, तो सबसे पहली बुनियाद खुदा की इताअत है। और इसके बाद कहते हैं कि आकाश मेरे शिया हमसे किए हुए अहदो पैमान में हमदिल होते, हमदिल होते, अहदो पैमान पर कायम होते और आपस में मुत्तहिद और मुत्तफिक होते, तो हमारा दीदार उनसे दूर ना होता। बस रुकावट कौन है, हम और आप हैं। लेकिन अजीजों ये इमाम खाली दावों से नहीं आएगा, जिस तरह सैयदुश्शोहदा को कूफे वालों ने बुलाया, ये खाली खूली दावे थे, कहा हम साथ देंगे, आप आए हम आपके साथ खड़े होंगे। लेकिन क्या हुआ, क्या हुआ कि खुदा की हुज्जत को इस फजी अंदाज में शहीद कर दिया गया। खुदा अपनी हुज्जतें भेजता रहा और लोग उससे पुश्त करते रहे, ऐसे ही हुआ ना, एक के बाद दूसरा, दूसरे के बाद तीसरा, नबूवत ख़त्म हुई, उसने हिदायत का सिलसिला जारी रखा, उसने कहा कि हिदायत की ज़रूरत है और सबको है हिदायत की ज़रूरत, शरीयत नहीं आएगी, शरीयत ख़त्म हो चुकी, लेकिन हिदायत तो ज़रूरत है, एक के बाद दूसरा आता रहा। بہت خوبصورت مثال آئے محسن کراتی نے دی. ہمارے ذہن میں بھی سوال آتا ہے کہ صحیح ہے اس زمانے کے لوگوں نے ساتھ نہیں دیا, کوفے والوں نے ساتھ نہیں دیا امام حسین کا, امام صادق کے دور میں ان لوگوں نے ساتھ نہیں دیا, گیارہویں امام تک لوگوں نے ساتھ نہیں دیا, وہ اس دور کے لوگ تھے, ہم تو ہیں. لیکن یہ ہم تو ہیں اب یہ آخری حجت ہے, یہ ایسے ہی نہیں آئے گی. بڑی خوبصورت مثال دی انہوں نے کہا کہ دیکھیں کسی گلی میں ایک بلب روشن کیا جائے, بجلی والے آئیں اور اس گلی کو روشن کرنے کے لیے ایک اسٹریٹ لائٹ, ایک لیمپ, ایک بلب جو ہے وہاں پر لگا دیں, محلے کے شیطان بچے آئیں اور اس لائٹ کو, اس بلب کو توڑ دیں, وہ پھر آئیں لگا دیں, پھر توڑ دیں, یکے بعد دیگرے وہ آئیں لگائیں. لیکن ایک وقت آئے گا, ایک وقت آئے گا وہ یہ کہیں گے کہ اب جب تک یہ بچے سدھر نہ جائیں اور ان کے بڑے ان کو کنٹرول نہ کر لیں, ہم بلب نہیں لگائیں گے. یہ عقلی اور منطقی بات ہے یا نہیں ہے؟ اب خدا سے شکایت نہ کریں, اپنے اندر اہلیت پیدا کریں. خدا نے ایک ہادی بھیجا, دوسرا ہادی بھیجا, گیارہ ہادی بھیج دیے, کسی کی بھی قدر نہیں کی, کسی کا بھی ساتھ نہیں دیا. اب یہ آخری ہادی اس وقت دے گا جب لوگ اس ہادی کی قدر کرنا سیکھ جائیں, اس کی حفاظت کا انتظام ہو جائے اور اس کے ساتھ دینے کے لیے تیار ہو جائیں, پھر آئے گی آخری حجت. اب جب بھی یہ سوال ذہن میں آئے کہ کیوں امام پردہ غیبت میں, تو جواب اپنے اندر تلاش کیجیے گا, میں تیار ہوں. دوسروں کو چھوڑ دیں, ہم کہتے ہیں جناب اکثر علماء کے مولوی ایسے اور یہ فلاں ایسے, صحیح ہے علماء, میں شاید آپ سے زیادہ علماء سے اختلاف رکھتا ہوں, شاید زیادہ شاکی ہوں میں, لیکن اسی لحاظ سے میرا وظیفہ تو ساقط نہیں ہوگا. اگر دوسرا تیار نہیں ہے تو میں بھی تیار نہ ہوں, مجھ سے میرا سوال ہوگا, امام مجھ سے پوچھیں گے کہ تم کیوں نہیں تیار تھے, تم کیوں نہیں آمادہ ہوئے. بس یہ مظلومیت کا سلسلہ چلتا رہے گا, یہ ناانصافیاں ہوتی رہیں گی جب تک ہم اپنے اندر اہلیت پیدا نہ کریں. آج میں تیار ہو گیا, اگر اس دنیا سے چلا بھی گیا تو میں یہ کہہ سکتا ہوں خدا کے سامنے کہ میں تیار اور آمادہ تھا, میں نے اپنے اندر اہلیت پیدا کر لی تھی. دیکھنے والا خدا ہے اور اس کی حجت ہے, وہ جانتے ہیں کہ کس کے اندر اہلیت ہے اور کس کے اندر نہیں ہے. یہ اہلیت کیا ہے, اسی چیز کو ہم بیان کر رہے ہیں. آج ہم نے بیان کیا خدا کو حاضر و ناظر جاننا. عزیزو, حسین نے اسی حضور کو دیکھتے ہوئے خدا کے لیے, خدا کے دین کو بچانے کے لیے اپنا سب کچھ قربان کر دیا, سب کچھ قربان کر دیا. اور ہم نے کہا کہ زمانے کا امام صبح و شام گریہ کرتا ہے, صبح و شام. کیسے گریہ کرتے ہیں یہ بھی آیا ہے, وَلَبْكَيَنَّ بُكَاءً بَدَلَ دُمُ دَمًا. عجیب جملہ ہے کہ مولا ایسے گریہ کرتے ہیں کہ ان آنسوؤں کے بدلے خون کے آنسو روتے ہیں, خون کے آنسو روتے ہیں. بھائی محسن حکیم کے پاس ایک شخص گیا, کہنے لگا مولا یہ سمجھ میں نہیں آتا, خون کے آنسو رونا یہ کیسے ممکن ہے؟ آپ نے مصائب کو تصور کرنا شروع کیا اور رومال کو اپنی آنکھوں میں رکھا, تھوڑی دیر تک گریہ کرتے رہے, اس کے بعد اس شخص کے سامنے رومال رکھا, کہا کہ یہ دیکھ خون کے آنسو. ماہرین نے کہا ہے کہ خون کے آنسو کس وقت آنکھوں سے آتے ہیں, کہتے ہیں کہ اس وقت آتے ہیں جب انسان اتنا روئے کہ اس کے اشک ختم ہو جائیں اور خون باہر نکلنا شروع کر دے. بس امام اتنا روتے ہیں کہ یہ ظاہری اشک ختم ہو جاتے ہیں اور خون نکلنا شروع ہو جاتا ہے. اپنے جد پر صبح و شام روتے ہیں. زیارت ناحیہ کے چند الفاظ آپ کی خدمت میں پیش کروں. السلام علیک, اپنے جد پر سلام بھیجتے ہیں. السلام علی رؤوس المرفوع, سلام ان سروں پر جن کو نیزوں پر بلند کیا گیا. مرثیہ پڑھتے ہیں اپنے جد کا. السلام علی الخد ترے, سلام گرد آلود گالوں پر جن پر کربلا کے میدان کی گرد اڑی ہوئی تھی. سلام اس دہن مبارک پر جس پر خیزران کی چھڑی سے بے ادبی کی جا رہی تھی. کہتے ہیں سلام ان سروں پر کہ جن کو بے مخنہ و چادر بازاروں میں بھرایا جا رہا تھا. میرا مولا آج شب جمعہ ہے, کربلا میں موجود ہوگا, اپنے جد کی مرکت پہ بیٹھا ہوا زار زار گریہ کر رہا ہوگا. عزیزو آج بنا بر روایتی شب ہے, شب شہادت امام رضا. اور علماء کہتے ہیں موثق روایت ہیں کہ جو شب شہادت ہے, یہ میرا مولا بھی غریب تھا. اس کو کہتے ہیں غریب الغربا. کیوں غریب تھا؟ اس لیے کہ یہ تنہا مشہد میں, یہ تنہا اس مقام پر موجود تھا اور اس کا کوئی عزیز رشتہ دار اس کے پاس نہیں تھا, اس لیے کہتے ہیں غریب. مولا آپ غریب ہیں لیکن اپنے جد کی غربت کو دیکھیں, وہ رشتہ دار عزیز موجود ہے. مولا آپ کی بہن راستے میں ہے, بہن نے آپ کو آخری وقت میں نہیں دیکھا, آپ کو اس بات کا قلق تھا, لیکن کربلا کے میدان میں آئیے, چلے زینبیہ پہ کھڑی ہوئی ایک بہن اپنے بھائی کو ذبح ہوتے ہوئے دیکھ رہی ہے, اپنے بھائی کو ذبح ہوتے ہوئے دیکھ رہی ہے. مدینے کی طرف رخ کر کے کہتی ہے اے نانا یہ وہی حسین ہے جس کے رونے پر آپ بے چین ہو جایا کرتے تھے. اجرکم علی اللہ, اجرکم علی اللہ. کل ہم نے آپ کے سامنے بیان کیا کہ یہ قافلہ کوفے میں داخل ہوا, کس طرح داخل ہوا. لیکن عزیزو کوفے میں داخل ہونا شاید اتنا شدید نہیں تھا جتنا شام میں داخل ہونا تھا. جب یہ شام میں کاروان پہنچنے لگا تو راوی کہتا ہے کہ اس کاروان کو شام کی حدود پر ٹھہرا دیا گیا, شام کے دروازے پر ٹھہرا دیا گیا. 3 دن تک شام کے بازاروں کو سجایا گیا کہ ایک کاروان اندر داخل ہو. 3 دن تک یہ کاروان انتظار کرتا رہا کہ کب شام کے بازار اور دربار سجیں. اس حال میں یہ کاروان شام کے اندر داخل ہوا. ارے جب کوفہ میں داخل ہوا تھا تو لوگ رو رہے تھے, لیکن جب شام میں داخل ہوا تو لوگ ہنس رہے تھے, خوشیوں کے شادیاں بجائے جا رہے تھے, ان لوگوں پر پتھر برسائے جا رہے تھے, گرم پانی بھیگا جا رہا تھا. عزیزو اس عالم میں شاید میرے مولا پہ یہ بہت شدید تھا, اسی لیے جب کسی نے پوچھا کہ مولا سب سے زیادہ مصیبت کہاں پڑی تو کہا شام, اشام اشام. اللہ علی القوم الظالمین. خدا ہماری اس قلیل سی عبادت کو اپنی بارگاہ میں قبول فرما. اے خدا اس توسل کے واسطے سے ہمارے تمام گناہ نے کبیرہ و صغیرہ کو بخش دے. اے خدا شب جمعہ ہے, ہم مرحومین منتظر ہوتے ہیں, اپنے لواحقین کی طرف نظر کرتے ہیں, امید لگاتے ہیں ان سے. اے خدا ہمارے تمام مرحومین کے گناہ نے کبیرہ و صغیرہ کو بخش دے. اے خدا ان سب کو جوار معصومین میں جگہ عنایت فرما. اے خدا اس محفل اس مجلس میں موجود جتنے لوگ ہیں ان کی تمام شرعی حوائج کو برلا. اے خدا ان کی تمام مشکلات کو دور فرما. اے خدا شب جمعہ ہے, بہت سارے مومنین پریشان ہیں، مشکلات میں گرفتار ہیں، اے خدا ان سب کی مشکلات کو برطرف فرما۔ اے خدا دنیا میں بہت سارے لوگ مظلوم ہیں، ظلم کے سائے تلے پس رہے ہیں، فلسطین، بحرین، شام، اے خدا ان تمام مظلوموں کو ظلم سے نجات عطا فرما۔